قریش کا موڈ آف ٹرانسپورٹیشن مینلی کیا تھا؟ جنرل موڈ آف ٹرانسپورٹیشن اونٹ. اونٹ کو کہتے ہیں سفینہ تو صحرا. کیا مطلب ہوگا؟ سفینہ کس کو کہتے ہیں؟ شپ یا کشتی کو. یعنی کہ اونٹ کو عرب کہا کرتے تھے صحرا کا جہاز. اور پھر اللہ تعالیٰ نے یہاں پر کہا ہے وَخَلَقْنَا لَهُمْ مِن مِثْلِهِ مَا يَرْكَبُونَ. یہ ماں آتا ہے, میں نے شاید پہلے بھی ذکر کیا تھا آپ لوگوں کو, من کے مقابلے میں ماں آتا ہے غیر عاقل چیزوں کے لیے, اور ماں میں سب کچھ کور ہو گیا. جس کسی چیز پر بھی یہ سوار ہوتے ہیں یا جس کسی چیز پر بھی یہ سوار ہوں گے, یہاں پر آیا ہے یرکبون, فعل آیا ہے, ورب آیا ہے, اور وہ ورب آیا ہے عربی زبان کا جو پریزنٹ اور فیوچر دونوں پر اپلائی کرتا ہے. تو اللہ تعالیٰ نے ساری بات کر لی کہ جتنا بھی ٹریولنگ موڈ ہوگا اس کشتی کے علاوہ وہ سب کس نے بنایا ہے؟ وَخَلَقْنَا لَهُمْ, ہم نے بنایا ہے ان سب کے لیے. آپ کے جتنے بھی ذہن میں موڈ آف ٹرانسپورٹیشن آتے ہیں وہ سب اس میں کور ہو گئے. جو جب قریش سن رہے تھے ان کے جو موڈ آف ٹرانسپورٹیشن تھے وہ بھی کور ہو گئے, آپ سن رہی ہیں وہ بھی کور ہو گئے. آپ کے ذہن میں اگر ہاٹ ایئر بلون آتا ہے, ہوائی جہاز آتا ہے, کار آتی ہے, آپ کے ذہن میں جو ہے وہ کوئی اسپیس شٹل آتی ہے, جو بھی موڈ آف ٹرانسپورٹیشن آپ کے ذہن میں آ رہا ہے وہ بھی اس ماں یرکبون میں کور ہو رہا ہے. اور آج سے 50 سال بعد اگر دنیا سلامت رہی تو جو بھی موڈ آف ٹرانسپورٹیشن ایجاد ہو جائیں گے وہ سب بھی اس قرآن کی آیت میں موجود ہیں. دس از دا میریکل آف قرآن. 1450 سال پہلے جس زبان اور جس کلام میں بات کی گئی, آج کے 21ویں صدی کے انسان کے مسائل اور سچویشن کو کلیئرلی بیان کر رہا ہے. جیسے قریش سنتے تھے اور سبق لیتے تھے, جیسے صحابہ سنتے تھے اور ان کے دل نرم ہوتے تھے, آج کا مسلمان بھی اس قرآن کو پڑھ کر, اس کو سمجھ کر اپنے دلوں کو اللہ کے ساتھ اٹیچ کر سکتا ہے. تو اللہ تعالیٰ نے یرکبون کہہ کے حال اور مستقبل کی تمام ٹرانسپورٹیشن کو, تمام سواریوں کو کور کر لیا کہ سب اللہ نے کریٹ کیے ہیں. یعنی اللہ نے بتا دیا, یہ مت کہنا کہ رائٹ برادرز نے جہاز بنایا تھا. کہا جا سکتا ہے لیکن اصل میں مسلمان کے مائنڈ سیٹ میں کیا ہوتا ہے, جہاز اس لیے بن گیا کہ رائٹ برادرز بہت عقل مند تھے. ہاں, جہاز کیوں بن گیا؟ جب اللہ نے چاہا تو جہاز بن گیا. دیکھیں مسلمان کا مائنڈ سیٹ تھوڑا سا بس سلائٹلی ڈفرینٹ ہوتا ہے. بعض لوگ کہتے ہیں اس سے فرق کیا پڑتا ہے؟ مان تو آپ رہی ہیں کہ رائٹ برادرز کے تھرو بنا, تو پھر یہ کہنے کی کیا ضرورت ہے کہ اللہ نے اصل میں بنایا؟ بنانے والا کون ہے؟ یہ میں اور آپ کہہ رہے ہیں ججمنٹل سٹیٹمنٹ کہ اللہ نے بنایا؟ وَخَلَقْنَا لَهُمْ کون کہہ رہا ہے؟ نہ رسول اللہ صلی اللہ علیہ وسلم نے کہا, نہ آپ نے اور میں نے کہا, نہ صحابہ نے کہا. یہ تو قرآن کہہ رہا ہے کہ اللہ نے بنایا ان کو. اللہ نے سمجھ لیجئے پکچر میں ایک سورس بنا دیا کہ وہ اس جہاز کو بنا کر سامنے لے کر آئیں. جتنی ہیومن کریٹیویٹی ہے وَخَلَقْنَا لَهُمْ, یہ اللہ کی کریڈیبلٹی ہے, اللہ کی طرف سے تحفہ ہے. اگر آپ کسی کام میں ایکسپرٹ ہیں, اگر آپ کو بہت اچھا لکھنا آتا ہے, اگر آپ کو بہت اچھا بولنا آتا ہے, اگر آپ کو بہت اچھی طریقے سے بات کرنی آتی ہے, اگر آپ اچھے مشورے دے سکتی ہیں, اگر آپ اچھا کھانا پکا سکتی ہیں, اگر ایک بہت اچھی آرکیٹیکٹ یا آپ ایک ڈاکٹر ہیں یا انجینئر ہیں, اس میں آپ کا کوئی کمال نہیں ہے. کس کا کمال ہے؟ اللہ کا. اس اللہ کا جس نے آپ کو اور مجھے یہ نعمت, یہ تحفہ عطا کیا, بتا دیا اللہ تعالیٰ نے. آج اگر آپ کا بچہ ایپ ڈیولپر بنتا ہے, ویب سائٹ ڈیولپر بنتا ہے, وہ بایو کیمیکل ریسرچر بنتا ہے, بچے کہتے ہیں اماں یہ بہت چڑھا دیتی ہیں نا سر پہ, میرا بچہ فلاں یونیورسٹی سے فلاں گریڈز فلاں سکورز لے کر آیا, اس کا پی ایچ ڈی تھیسز یہ ہے. اتنے چڑھاتے ہیں نا اپنے بچوں کو, اتنے سے بچے. ہمارے ٹائم میں تو گریجویشن صرف بیچلرز کے بعد ہوتی تھی, اب تو گریجویشن کلاس 1 سے کلاس 2 میں جا رہے ہیں تو گریجویشن ہو رہی ہے. کس چیز کی گریجویشن ہو رہی ہے؟ مطلب ہنسی نہیں آتی. ہمارے ٹائم میں تو مطلب جب میں پڑھ رہی تھی یونیورسٹی میں, گریجویشن اس وقت صرف بیچلرز کی ہوتی تھی, مجھے تو اتنا ہی یاد ہے. اس وقت تو کوئی نہ انٹر کے بعد کوئی گریجویشن ہوتی تھی, نہ ماسٹرز کے بعد آپ کو جو تھا وہ کوئی اتنا, ہاں ماسٹر کے بعد ہوتی تھی, لیکن یہ نہیں ہوتا تھا کہ آپ میٹرک سے انٹر میں آ رہے ہیں تو آپ کی گریجویشن سیریمنی ہو رہی ہے. ہماری تو فیئر ویل پارٹی ہوتی تھی, سیدھی سیدھی سی سیدھے سادھے سے لوگ تھے ہم. فیئر ویل پارٹی ہوئی اور گریجویشن ہوتی تھی جب آپ کے پاس یونیورسٹی کی ڈگری آتی تھی, तब पता चलता था अब तो क्लास टू से क्लास थ्री में जाएंगे, थ्री से फोर में जाएंगे, हर साल ग्रेजुएशन होगी, अपना वो ग्रेजुएशन गाउन पहनेंगे, कैप पहनेंगे, चलो भाई। और अम्मा कहती हैं, फिर अम्मा उसके बाद तस्वीरें खींच खींच के लगाती हैं, फिर बहुत सी अम्माएं हर ग्रेजुएशन की तस्वीर जो है वो फ्रेम करा के कमरे में भी लगा लेती हैं। उसके बाद बच्चे को फिर जब बच्चा 16 साल 17 साल का होता है तो उसको पता चलता है मैं कितना अकलमंद हूँ, कितनी शील्ड और कितनी ट्रॉफीज हैं मेरे पास, मैं तो हूं ही इतना अकलमंद। तो जब मैं हूं ही इतना अकलमंद तो फिर क्रेडिट कहाँ चला जाता है हर चीज का? अल्लाह तो गायब हो गया दरमियान में से। हर कामयाबी पे अपने बच्चे को एहसास दिलाएं अल्लाह की तरफ से मिली है बेटा। बाज़ औक़ात हम इस बात को इतना अंडरस्टूड समझते हैं, बोलते बार बार कहने की क्या जरूरत है? आपके बच्चे ने अल्लाह को नहीं देखा है, आपको बार बार कहना पड़ेगा ताकि उसको याद रहे कि हाँ एक हस्ती है जो मुझे नजर नहीं आती है मगर मेरी सस्टेनेंस उसके साथ अटैच है, वो चाहे तो मैं जिंदा रह सकता हूँ वरना मैं नहीं रह सकता। ये बिल्कुल ऐसे है कि आप बाज़ लोग कहते हैं कि हम अपने बच्चों के दिलों में अल्लाह की मोहब्बत कैसे डालें। इट्स वेरी इजी इन चाइल्डहुड। आप अपने बच्चे के को हर दूसरे दिन एक तोहफा देती हैं, माएँ यूजुअली दे ही रही होती हैं, हम लोग तो बगैर कहे तोहफा देते हैं, हम इतने तोहफे देते हैं कि अब बच्चों को हमारे तोहफों की कोई कदर नहीं। हमें तो साल पीछे एक ही मिलता था, या ईद पे मिलता था या चलो बर्थडे होती थी तो मिलता था, इतने तोहफे हमें नहीं मिलते थे। अब तो अम्मा जब जाती हैं बाहर बच्चे के लिए कुछ लेकर आ जाती हैं तो बच्चा भी फॉर ग्रांटेड लेता है। आप अपने बच्चे में अल्लाह की मोहब्बत कैसे डाल सकते हैं, स्पेशली अगर आपका बच्चा छोटा है? आप जब उसको कोई तोहफा दें आप कहें अल्लाह ताला ने दिया है। जैसे मैं आपको एक मिसाल दूं, बहुत आम सी मिसाल, आप हर दफा अपने बच्चे को तोहफा दें या उसके कमरे के बाहर सुबह जब भी उठे एक तोहफा रख दें और वो पूछे ये किसने दिया, वो कहे आपकी एक आंटी है ना नजीहा आंटी, उन्होंने दिया। वो कहे नजीहा आंटी कौन है, मैं तो नहीं जानता, उसने कभी नजीहा आंटी को देखा ही नहीं। मगर आप एक महीने से उसको जब भी तोहफा देती हैं आप कहती हैं नजीहा आंटी ने भेजा है। एट द एंड ऑफ द एक महीना क्या उस बच्चे को नजीहा आंटी से मोहब्बत हो जाएगी? हाँ, देखा नहीं होगा मगर मोहब्बत हो जाएगी। ऑब्वियस, इतने तोहफे देती हैं, 2 दिन में हो जाएगी। शाबाश, वेरी गुड, ये सही बच्चा मेंटेलिटी है, 2 दिन में हो जाएगी। जब आप अल्लाह ताला के साथ बच्चों को ऐसे कनेक्ट करेंगे कि बेटा तुम्हारा जो रिजल्ट आया ये अल्लाह ताला की रहमत से आया, अल्लाह ने तुम्हारी कोशिश को कबूल किया, जब आपके ये 2 जुमले 3 जुमले जाएंगे तो इंशाल्लाह आपके बच्चे के अंदर आहिस्ता आहिस्ता अल्लाह की एक्नॉलेजमेंट आना शुरू हो जाएगी। और हमें यही करने की जरूरत है। इंसानों का कोई कमाल नहीं होता। आप जितने इन्वेंटर्स हैं इनकी बायोग्राफीज पढ़ें, और आप पढ़ें तो आपको उस वक्त सिर्फ अल्लाह का कलाम याद आता है और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की तालीमात के ऊपर आपको मोजज़ा होना यकीन हो जाता है। आप इतने इन्वेंटर्स की बायोग्राफीज पढ़ें, वो कहते हैं हम साल हर साल मेहनत करते रहे चीज़ों को डिटर्मिन करने की, उनको फाइनलाइज करने की, उनको फाइनली इन्वेंट करने की, लेकिन हमें बस एक मरतबा कई सालों के बाद कई महीनों के बाद एक ड्रीम आया, उसमें हमें पता चला कि ऐसे नहीं ऐसे करनी चाहिए चीज़। और जब हमने ऐसे की तो वो इन्वेंशन बन गई। और आप रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की अहादीस पढ़ें जिसके में मफहूम आता है कि अब वही खत्म हो गई रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर, लेकिन वही का 46th पार्ट, बहुत मामूली सा पार्ट, इंसान के लिए ख्वाबों की शक्ल में मौजूद है। आपको सच्चे ख्वाब आ सकते हैं। और अगर आप इन इन्वेंटर्स की बायोग्राफीज पढ़ते हैं जिन्होंने बड़ी बड़ी इन्वेंशन की, ये कहते हैं कि हमें बस उस इन्वेंशन से 1 दिन पहले 2 दिन पहले ख्वाब आया था कि इस काम को यूं नहीं यूं करो, इस कनेक्शन को यूं नहीं यूं बनाओ। यानी वो ख्वाब क्या था? दैट वॉज एक्चुअली इंट्यूशन, एन इंट्यूशन फ्रॉम अल्लाह सुबहाना तआला, जिसको आप इल्हाम कहते हैं। अल्लाह ने इल्हाम रखा है, अभी भी इंसानों को इल्हाम हो जाता है। आप और मैं जब इस्तिखारा करते हैं, दुआए इस्तिखारा, तो ये आप और मैं उसके बाद किसी फरिश्ते का इंतजार करते हैं? दुआए इस्तिखारा करने के बाद जरूरी नहीं होता कि आपको जरूर ख्वाब में नजर आएगा, ये बात भी लिख लीजिए और समझ लीजिए ना। दुआए इस्तिखारा करने के लिए जरूरी है कि आप रात में करें और उसके बाद किसी से बात ना करें? नो सच थिंग इन सुन्ना, नो सच थिंग। ना दुआए इस्तिखारा और इस्तिखारा किसी और से करवाया जाता है, इस्तिखारा खुद किया जाता है। एंड देर इज नो फॉर्म ऑफ इंस्टेंट इस्तिखारा। आप मुझे फोन करें, आयशा मेरे लिए इस्तिखारा कर दें प्लीज, मैं ये काम करूं या ना करूं, और मैं 2 मिनट में कहूं हाँ हाँ कर लें। दूसरा फोन आए, आयशा मैं यहां जाऊं या ना जाऊं, मैं कहूं नहीं 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 जाए। मतलब मेरे पास कोई जिन बैठा है जो मुझे बता रहा है इल्हाम होने में टाइम लगता है। अभी मैंने आपको बताया जो इन्वेंटर्स होते थे उनको साल हर साल लगते थे मेहनत करने में, एक कनेक्शन नहीं बन रहा, बस जहां कनेक्शन बन गया वहां बल्ब बन गया, जहां कनेक्शन बन गया वहां टेलीफोन बन गया, वहां और चीजें बन गई। तो ये चीज यहां मेंशन की गई है कि तुम्हारी सारी कोशिशों के पीछे तुम्हें डायरेक्शन देने वाला और समझाने वाला और कामयाबी देने वाला कौन था? वखलकना लहुम, हमने पैदा किया उन सब के लिए, अल्लाह ताला थे उन सब के पीछे, मेरी कोशिशों में असर अल्लाह डालता है. आगे फरमाया आयत नंबर 43, वा इन नशा नुगरिकहुम फला सरीखा लहुम वला हुम युनकज़ून, और अगर हम चाहते तो उन सबको डबो देते और उनकी चीख उनकी स्क्रीम सुनने वाला कोई भी ना होता और ना कोई उनको रेस्क्यू कर सकता, ना कोई उनको बचाने वाला होता. मिसाल के तौर पर अगर आप इसी आयत को इन नशा नुगरिकहुम कश्ती पर लेकर जाएं पीछे फौरन, इसलिए कि पीछे फौरन कश्ती का जिक्र आ रहा है ना, जब अल्लाह ताला चाहे तो समुंदर के दरमियान में कश्ती को डबो सकता है, जब अल्लाह चाहे तो कुछ ही टाइम कुछ ही थोड़ी सी ही साहिल से आगे ले जाके कश्ती को डबो सकता है. ये जो इंसान डूब जाते हैं बीच पे, आप सोचें बीच के कितने दूर जाते हैं, कोई मिडल ऑफ द ओशन नहीं होते हैं. एक हाई टाइड आती है और लोगों के पांव उखड़ते हैं और 10 थे तो 5 बह गए पानी में, खत्म. अल्लाह जिस वक्त चाहे तुम्हारी जिंदगी को खत्म कर दे, अल्लाह जिस वक्त चाहे तुम्हारी सेहत और तुम्हारे स्टेमिना को खत्म कर दे, अल्लाह जिस वक्त चाहे तुम्हारी कश्ती को डबो दे. इन नशा नुगरिकहुम, हम जिस वक्त चाहते हैं, जब हम उसका फैसला कर लेते हैं, हम उसको गर्क कर देते हैं. और इंसान को फिर रेस्क्यू करने वाला कोई नहीं होता. आप देखें पानी में आप मिडल ऑफ द ओशन चीखें तो भी आवाज नहीं आएगी, कोई होता है आसपास, कोई आवाज नहीं आती. और जब पानी में आप डूब रहे होते हैं, चाहे आप बहुत दूर भी ना हो साहिल से, आप अगर पानी में डूब रहे हो, अगर आप तजुर्बा करना चाहें, अल्लाह ना करे, स्विमिंग पूल में जाइएगा, जरा थोड़ा सा नीचे जाने की कोशिश कीजिएगा और हल्की सी सांस छोड़िएगा, तो जो लंग्स में पानी आता है, आप चीखना भी चाहें तो आप नहीं चीख सकते, इट्स इम्पॉसिबल. अल्लाह ताला ने कहा है वला हुम युनकज़ून, उनको रेस्क्यू करने वाला कोई भी नहीं होगा. जब इंसान के हाथ में उसकी कोशिश से ज्यादा कुछ नहीं है, जैसे इंसान अपने फायदे के लिए कश्ती नहीं बना सकता खुद से जब तक कि अल्लाह की तरफ से इंट्यूशन ना हो, इंसान अपने फायदे की कोई चीज नहीं बना सकता, इंसान अपने फायदे का फैसला नहीं कर सकता, फैसले तक करने के लिए हमें दुआए इस्तिखारा सिखाई गई है. तो आप सोचें कि इंसान अपनी जिंदगी को अपनी ताकत से जिस रास्ते पर चाहे कैसे मोड़ सकता है, इट्स अ फैलेसी. असल ताकत, असल इख्तियार, असल अथॉरिटी, असल गालिब सिर्फ अल्लाह है. ला गालिबा इल्लल्लाह, ला गालिबा इल्लल्लाह. जहां आपको लगे कि चीजें आपके कंट्रोल में नहीं है, बताएं अपने आप को, पढ़ें इस जुमले को, ला गालिबा इल्लल्लाह, कोई गालिब नहीं है अल्लाह के अलावा. बिल्कुल जैसे हम कहते हैं ला इलाह इल्लल्लाह, कोई इलाह है ही नहीं अल्लाह के अलावा. बिल्कुल जैसे हम कहते हैं ला शरीक इल्लल्लाह, कोई शरीक नहीं है अल्लाह के अलावा, सिर्फ अल्लाह है जो मेरे साथ है, जो अल्लाह मेरे हर गम और खुशी में मेरे साथ मौजूद है, वरना सब इंसान साथ छोड़कर चले जाते हैं. इस कॉन्सेप्ट को जितना मजबूत करेंगे, ला गालिबा इल्लल्लाह कुरान में आता है, सूरह तौबा में मेरा ख्याल है, जब आपको लगे चीजें आउट ऑफ कंट्रोल हो रही हैं, आप अपना सारा सारा काम अल्लाह के ऊपर सपोर्ट करते हैं, अल्लाह मेरा मामला आपके सपोर्ट है, तो फिर समुंदर की कितनी भी गहराई हो, उदासी के कितने ही समुंदर क्यों ना हो, आपको ना उम्मीदी कितनी भी नजर क्यों ना आ रही हो, अल्लाह इंशाल्लाह वहां से रास्ता निकालेगा. इसलिए कि अल्लाह है सिर्फ रेस्क्यू करने वाला, और इंसानों को रेस्क्यू करने वाला कोई नहीं हो सकता. आगे आयत नंबर 44 में फरमाया इल्ला रहमतम मिन्ना व मताअन इलाहीन. ये इल्ला बता रहे हैं कि इस आयत नंबर 44 का पीछे कनेक्शन है, यानी अल्लाह जब चाहे तुम्हें गर्क कर दे. कश्तियों से बात हो रही थी कि तुमने अपने जरूरियत को कश्तियों में सवार किया, लोडेड कश्तियों में, फिर अल्लाह ताला ने बताया कि ये कश्ती जो है तुम्हारी, इसको अल्लाह जब चाहे इसको गर्क कर दे. आगे अल्लाह ताला कह रहा है इल्ला रहमतम मिन्ना, यानी कश्ती नहीं चलती तुम्हारी सिवाय अल्लाह की रहमत के. अल्लाह की रहमत के बगैर आपका और मेरा एक जगह से दूसरी जगह कामयाबी से पहुंच जाना मुमकिन नहीं है. अल्लाह की कामयाबी के बगैर हमारे इरादे का मुकम्मल हो जाना मुमकिन नहीं है. अल्लाह के इज़्ज़न के बगैर और अल्लाह की मर्जी के बगैर आपका और मेरा जिंदा रहना मुमकिन नहीं है. इल्ला रहमतम मिन्ना व मताअन इलाहीन, ये तुम एक जगह से दूसरी जगह आसानी से पहुंच जाते हो, ये कभी मुमकिन ना होता अगर हमारी रहमत ना होती. दिस इज द लिटरल ट्रांसलेशन. अगर आप इस आयत को पीछे आयत नंबर 43 से कनेक्ट करें, तुम्हारा एक जगह से दूसरी जगह पहुंच जाना मुमकिन ना होता अगर हमारी रहमत ना होती. हम यहाँ रोज आ रहे हैं अल्हम्दुलिल्लाह, अभी भी आप और मैं आए, ये सोचा था आते हुए यहाँ पे. हमारे जहन इतने ऑक्यूपाइड होते हैं कि बाज़ औक़ात हम छोटी छोटी बातें नहीं सोच पाते. हम घड़ी देख रहे होते हैं, ओह 3 मिनट रह गए 2:30 बजने में, 2 मिनट रह गए, हाय चूल्हा बंद किया था कि नहीं किया था, हाय कमरा लॉक किया था कि नहीं किया था, अरे मासी को ये कहा था कि नहीं कहा था, जब मैं जाऊंगी तो वो तो कट सो रही होगी, फिर जब उठाऊंगी तो सहरी का टाइम इफ्तारी का टाइम होने वाला होगा. हमारे जहन इतने ऑक्यूपाइड होते हैं. हम इस जगह पर अपने घर से निकलने के बाद खैरियत से पहुंच गए, सिर्फ किस वजह से? सिर्फ अल्लाह की रहमत की वजह से. आप और मैं इरादा करें कि हम क्लास में जाएंगे और हम उसमें कामयाब हो जाएं, सिर्फ अल्लाह की रहमत की वजह से. आप और मैं, आप सोचें कितना बड़ा जहाज, कितनी ट्रैवलिंग करते हैं हम लोग जहाज पर, हवाई जहाज पर. हर मरतबा जब उसका इंजन स्टार्ट होता है, एक दहशत तो आती है ना, आवाज जो आती है. आप चाहे हर महीने ट्रैवल करने वाले हों, जब उसके इंजन स्टार्ट होते हैं और वो रनवे पर दौड़ता है तो एक दहशत आती है इंसान के अंदर. हकीकत है. आप कितना फ्रीक्वेंट ट्रैवलर करने वाले हों, आपके अंदर एक खौफ आता है, एक हैबत आती है. और आप सोचें कि कितने 100 लोगों को लेकर इतना टन वजनी जहाज हवा में फ्लोट करता है, खैरियत से ऊपर जाता है, खैरियत से नीचे आ जाता है. किसकी रहमत के बगैर ये मुमकिन नहीं है? अल्लाह की रहमत के बगैर मुमकिन नहीं है. और इंसान क्या कहता है, पायलट बड़ा अच्छा था, बड़ी स्मूथ लैंडिंग हुई, एयर प्रेशर बिल्कुल अच्छा था, कोई टर्बुलेंस नहीं आया दरमियान में, मौसम बहुत अच्छा था, सब ठीक ठाक रहा. अम्मा पूछती हैं, बेटा खैरियत से अमरीका पहुंच गई? फिर अम्मा को बताते हैं, हाँ अम्मा बहुत अच्छी फ्लाइट थी, खाना भी बहुत अच्छा था, पायलट भी बहुत अच्छा था, एयर होस्टेस भी बहुत अच्छी थी. बेटा होगा तो कहेगा एयर होस्टेस बहुत अच्छी थी, बेटी होगी तो कहेगी हाँ ठीक थी, सीधे मुंह बात ही नहीं कर रही थी. इन चीजों में ध्यान रहता है. आप सोचें जहाज का ऊपर आसमान पर उठना और 25,000-30,000 फुट की बुलंदी पर चले जाना और फिर उस 30,000-35,000 फुट की बुलंदी से नीचे आना, ये अल्लाह की रहमत के अलावा मुमकिन नहीं हो सकता. सेम इज द केस विद शिप. इतना लोड लेकर तैरता है, आप और मैं एक कोई चीज फेंकते हैं तो वो पानी में नीचे चली जाती है, और शिप कैसे तैरता रहता है, कैसे फ्लोट करता रहता है? आप कहें अल्लाह ताला ने मेटल में क्या क्वालिटी रखी है, अल्लाह ने लकड़ी में क्या क्वालिटी रखी है, क्या चीज बनाई है. आप कहने को तो यही कह रहे हैं, मगर आप तारीफ असल में लकड़ी की कर रहे हैं या अल्लाह की कर रहे हैं? ज्यादा प्रोमिनेंट लकड़ी हो जाती है. बाय रूल, जिसको आप कहते हैं ना डिफॉल्ट पोजिशन, मुफस्सरीन कहते हैं डिफॉल्ट पोजिशन तो यह है कि कश्ती इतने लोड से पानी में डूब जाए. जब सुई डूब जाती है तो जहाज क्यों नहीं डूबता? फेंक के देखें पानी के डोंगे के अंदर नीडल बारीक सी, वो डूब जाएगी, वो भी तो लोहे की बनी हुई है, जहाज क्यों नहीं डूबता? लेकर आइए अपने मैकेनिक्स, लेकर आइए अपनी इंजीनियरिंग, और सब एक तरफ है. अल्लाह चाहता है तो वो तैरता रहता है, अल्लाह नहीं चाहता तो वो नहीं तैरता. किस रब ने, किस हस्ती ने उस मेटल को ये क्वालिटी दी कि जब वो जहाज और बोट की शक्ल में आती है तो डूबती नहीं है, चाहे उस पर टनों वजन डाल दिया जाए? किस रब ने? लोहा उतरा कहां से? लोहा तो जमीन की चीज भी नहीं है. व अनजल नल हदीद, हदीद तो आसमान से नाजिल हुआ है, लोहा तो अल्लाह ने आसमान से नाजिल किया है. आप सोचें, और पहली कश्ती बनी कैसे थी? वस ना अल फुल्की बी आ अयूनी ना, नूह अलैहि सलाम से कहा था अल्लाह ताला ने, हमारी आंखों के सामने हम देंगे तुम्हें कश्ती का ब्लू प्रिंट, बनाओ. ये कोई ह्यूमन इंजीनियरिंग नहीं थी, कश्ती का ब्लू प्रिंट नूह अलैहि सलाम. नूह अलैहि सलाम इंजीनियर थे? बात लोग इतनी बहस करते हैं, इतनी बहस करते हैं, बस उनको नहीं मानना तो सिर्फ इस्लाम कुरान और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की बात को नहीं मानना. मैं कहते हैं क्या पता नूह अलैहि सलाम के अंदर इंजीनियरिंग के जीन्स होते होंगे. अब आप क्या बहस करेंगे ऐसे इंसान से? कुरान की आयत नजर नहीं आ रही? वसना अल फुल्क बि अयुनिना, बनाइए इस कश्ती को हमारी आंखों के सामने. ब्लू प्रिंट तो अल्लाह दे रहा था, वो अल्लाह के रसूल थे, फरिश्ता आता था उनके पास वही लेकर, तो फरिश्ते के लिए क्या मुश्किल था, उनको वही कर देता. इल्हाम से बढ़कर वही होती थी. इल्हाम तो छोटी मामूली चीज है, आपके और मेरे जैसे मामूली इंसानों को इल्हाम होता है, इंट्यूशंस होती हैं. अल्लाह ताला रसूलों को तो वही भेजता था डायरेक्ट, विदाउट अ डाउट, विदाउट अ शेडो ऑफ अ डाउट. मुझे और आपको अपने इल्हाम पर डाउट हो सकता है, रसूलों को अपनी वही पर डाउट नहीं होते थे. और हम कहते हैं कि अल्लाह की इंजीनियरिंग नहीं, इंसानों की इंजीनियरिंग है. हम अल्लाह को भूलें नहीं, انسان کی تعریف کریں لیکن اس انسان کی تعریف میں رب کی تعریف کو مت بھولیں. ہم رب کی تعریف, رب کی اکنالجمنٹ بھی ماحول دیکھ کے کرتے ہیں. درس میں ہوں گے تو الحمدللہ, ماشاء اللہ, السلام علیکم, میں قرآن پڑھ رہی ہوں. امریکن امیگریشن پر ہوں گے آپ, کوئی آپ کو نان مسلم مل جاتا ہے, اب کیا آپ کیا کرتے ہیں؟ آپ کہ میں ڈیوائن بک پڑھنے جاتی ہوں. کسی کارپوریٹ ڈنر میں ہوتے ہیں, چھینک آتی ہے, وہی انسان جو درس میں الحمدللہ کہتے ہیں, مگر ایکسکیوز می, کس بات کا ایکسکیوز؟ آپ نے مجھے کیا کیا؟ آپ نے میرے منہ پہ تھوڑی چھینکا ہے بھائی, آپ نے ہاتھ رکھا ہے تمیز سے, تو شکر کیجئے اللہ کا جس نے آپ کا دل روکا تھا پھر چل پڑا دوبارہ سے. ہمیں اسلام اور مسلمان بننا ماحول کے مطابق اچھا لگتا ہے, ہم ماحول کے مطابق اپنے آپ کو عمل پر لانا جو ہے وہ آسان بنا لیتے ہیں, ورنہ ہم ہر جگہ, ہمارے لیے 24/7 مسلم بننا آسان نہیں ہے. ہم کہتے ہیں ہم ابراہیم علیہ السلام کے فالوور ہیں اور سارے ابراہیمک ریلیجنس کے اندر اسلام سب سے زیادہ ابراہیم علیہ السلام کو امام کی پوزیشن پر رکھتا ہے. ابراہیم علیہ السلام اپنے آپ کو ماحول کے حساب سے اڈیپٹ نہیں کرواتے تھے, ابراہیم علیہ السلام ہر وقت 24/7 مسلم تھے, ٹوٹل سبمیشن. جب اللہ نے کہا اسلم, اسلم تو لرب العالمین, سمپل فیکٹ. جب اللہ نے کہا میرے لیے سبمیشن اختیار کرو, تو انہوں نے کمپلیٹ اللہ کے لیے سبمیشن اختیار کر لی. یہی چیز مجھے اور آپ کو سیکھنے کی ضرورت ہے, اللہ کی رحمت کے بغیر میرا کوئی مقام نہیں ہے. اللہ چلاتا ہے میرے کاموں کو, اللہ مکمل کراتا ہے میرے کاموں کو. صبح سے شام تک جو میں پلان کرتی ہوں, اگر وہ میرے پلان کے مطابق چوک آؤٹ ہو جاتے ہیں تو یہ اللہ کی بڑی رحمت ہوتی ہے. ایک سجدہ تو انسان سونے سے پہلے سجدہ شکر کر سکتا ہے, ایک سجدہ, اور سجدہ شکر کے لیے آپ کو وضو کی ضرورت بھی نہیں ہوتی, معلوم ہے, ایسے ہی کر سکتا ہے. جائے نماز کی ضرورت بھی نہیں ہے, گھاس پہ, کارپٹ پہ, لان میں, ٹائلز پر, اپنے گھر کے فرش پہ, لکڑی پہ, جہاں پر ہیں سجدہ شکر کیجئے. ایک سونے سے پہلے سجدہ شکر کس بات پہ؟ کہ اللہ میں نے خیریت سے اپنے وہ سارے کام جو پلان کیے تھے وہ مکمل ہو گئے. دو رکعت نہیں پڑھے جاتے, تہجد نہیں پڑھی جاتی, آٹھ رکعت نہیں پڑھے جاتے, سونے سے پہلے سورہ ملک نہیں پڑھی جاتی, ایک سجدہ شکر تو ہو سکتا ہے. چلیں آج سے شروع کر دیتے ہیں. اللہ کرے کہ اللہ ہمیں اپنا شکر گزار بنائے. اللہ نے بتا دیا کہ تم جتنی مرتبہ بھی سفر اپنا کرتے ہو کسی بھی فارمیٹ میں, اللہ کے حوالے تمہاری سواری ہوتی ہے اور تم بھی ہوتے ہو, اور سوائے اللہ کی رحمت کے تمہارا سفر مکمل نہیں ہو سکتا. دوسرا کہا ومتاع عن الہین, تاکہ تمہارا جو دنیا میں رہنا ہے نعمتوں سے فائدہ اٹھانا, یہ لمیٹڈ ٹائم کے لیے ہے. تمہارا دنیا میں اللہ کی رحمت سے فائدہ اٹھانا لمیٹڈ ہے. یہ اللہ کی رحمت کب تک ساتھ رہے گی؟ جب تک اللہ چاہے گا, اور ایک وقت تو موت آئے گی. ان دنیا کی نعمتوں سے فائدہ اٹھا لو. یہ جو اللہ تعالیٰ نے تمہارے سامنے میریکلز رکھے ہیں, ان میریکلز کے ذریعے اللہ تک پہنچ جاؤ, بالکل جیسے رسول انہی میریکلز کے ذریعے اپنی بستیوں کو, اپنی قوموں کو اللہ سے جوڑنے کی کوشش کیا کرتے تھے. لوگ یہ کہتے ہیں کہ کشتی ڈوب گئی, اے ہائے اللہ نے کشتی ڈبو دی. بعض لوگوں نے یہاں تک اپنی کتابوں میں لکھا کہ ٹائٹینک کے لیے, کیونکہ اس کے بنانے والے نے یہ کہا تھا کہ خود خدا اس کو ڈبو نہیں سکتا ہے, تو اللہ نے اس کو ڈبو کر دکھا دیا. اللہ نے کشتی نہیں ڈبوئی تھی, اس کے تکبر کا جملہ کوئی اس کے سامنے آ گیا تھا جس شخص نے یہ جملہ بولا تھا. ڈیفالٹ پوزیشن میں نے آپ کو بتا دیا, ڈیفالٹ پوزیشن یہ ہے کہ جہاز اتنا وزن لے کر نہ اٹھ سکے, وہیں گر جائے. ڈیفالٹ پوزیشن یہ ہے کہ کشتی جو ہے وہ پانی میں اتنے وزن کے ساتھ نہ تیر سکے اور ایک جگہ سے دوسری جگہ نہ پہنچ سکے. لیکن یہ انسانوں کا ذہن رہا, کیونکہ انسانوں کی اکثریت ناشکری رہی اور انسانوں کی اکثریت شیطان کے ٹریپ میں رہی. تو جب بھی, جیسے میں نے قریا میں مثال دی تھی آپ کو رسولوں کی, کہ جب کسی بستی میں رسول آتے تھے اور وہ ڈراتے تھے کہ دیکھو اگر ہماری اطاعت نہ کی تو سزا آ جائے گی, تو قومیں کہا کرتی تھیں تم تو ہو ہی ہمارے لیے بیڈ اومن, تمہارے آنے سے جو ہے وہ سزائیں آ جاتی ہیں, عذاب آ جاتے ہیں. رسولوں کے آنے سے عذاب نہیں آتے تھے, رسول تو عذاب آتی ہوئی بستی میں سے بھی کچھ لوگوں کو اپنی طرف نکالنے کی کوشش میں آتے تھے کہ شاید جو بچ سکتے ہیں وہ بچ جائیں. ایسے ہی کوئی آفت, کوئی ایکسیڈنٹ جو ہوتا ہے وہ اللہ کی طرف سے نہیں ہوتا, وہ تمہارے اپنے ہاتھوں کی کمائی ہوتی ہے. قرآن میں آتا ہے بیما کسبت ایدیکم, آپ اگر اسلام کی فلسفی دیکھیں تو مسلمان کا ایک جو گفتگو کا انداز ہونا چاہیے وہ کیا ہونا چاہیے؟ ہر خیر میرے رب کی طرف سے ہے اور ہر شر میرے اعمال کے اثرات کی وجہ سے ہے. دس از دا فلسفی آف اے مائنڈ سیٹ آف اے بلیور. جو مومن ہوتا ہے وہ ہر خیر کو اللہ سے کنیکٹ کرتا ہے اور ہر شر کو اپنی غلطیوں اپنے گناہوں سے کنیکٹ کرتا ہے. جب کچھ برا ہو, جب ٹھوکر لگے, سوچے میں نے صبح کیا کام غلط کیا تھا, جب ٹھوکر لگے خیال آئے آپ کو میں نے آج کس کا دل دکھایا تھا. اب سامنے والے کو ٹھوکر لگے تو آپ کہیں دیکھا میرا دل دکھایا تھا نا. سامنے والے کی ٹھوکر پر نہیں یہ کہنا, یہ اپنا مائنڈ سیٹ بنانا ہے. فرق ہے نا, مومن فنگر پوائنٹنگ نہیں کرتا. مومن تو جب کسی کی اصلاح کرنا چاہتا ہے تو بہت محبت سے پیچھے پڑ آئے. رسولوں کا طریقہ کیا ہے اور رسولوں کے فالوورز کی سنت کیا ہے. سامنے والے کو ٹھوکر لگی, بچہ گرتا ہے, اما کہتی بہت اچھا ہوا, کہنا نہیں مانا تھا نا میرا. کتنے کامن ہم آرام سے کہہ دیتے ہیں. بچہ کہتا ہے ہائے آج میری کوئی فرینڈ نہیں آئی, میں اسکول اکیلا چلا گیا. اما کہتی ہاں بہت اچھا ہوا, منع کیا تھا نا میں نے مت جاؤ. نہیں, جب سامنے والے کے ساتھ برائی آئے تب نہیں بولنا. آپ کو ٹھوکر لگے تو سوچیں کہ صبح میں نے کیا غلطی کی, کیا چیز میں نے مس کر دی. کیا میں نے فجر کی نماز چھوڑ دی, کیا میں نے فجر کا قرآن چھوڑ دیا, کیا میں نے جھوٹ بولا, کیا میں نے بیک بائٹنگ کی, کیا میں نے اپنے شوہر کے ساتھ جو ہے وہ کوئی ناشکری کا جملہ بولا, کیا میں نے اپنی امی ابا کی پرواہ نہیں کی, کیا میں نے اپنے ساس سسر کو جو ہے وہ گھر کا ایک بیکار سا جو کونے میں پڑا ہونے والا کوئی ڈیکوریشن پیس سمجھا. یہ سب چیزیں مجھے خیال آئیں. یاد رکھیں انسان کی سزاؤں کے اندر ایک کیٹیگری یہ ہے کہ بعض دفعہ انسان کی غلطی کی سزا اللہ اس کو نقد دے دیتا ہے. نقد کہتے ہیں فوراً مل جاتی ہے, اینڈ اٹس اے بلیسنگ آف اللہ. آپ کو ٹھوکر کا لگنا اور اس ٹھوکر کے لگنے کے بعد آپ کو اپنی صبح کی غلطی کا یاد آ جانا, اٹس اے بلیسنگ. اس لیے کہ غلطی یاد آئے گی تو انسان توبہ کرے گا اور اپنی اصلاح کر لے گا. تو بعض سزائیں انسان کو نقد مل جاتی ہیں. اللہ نے واضح کر دیا کہ اللہ کی طرف سے اصل میں ڈسٹرکشن نہیں ہوتی, کشتی اللہ کی طرف سے نہیں ڈوبتی, انسان کی اپنی غلطی ہوتی ہے جو سامنے آ جاتی ہے. اللہ نے ہمیں سفر کی دعا سکھائی ہے, سبحان الذی سخر لنا هذا وما كنا له مقرنين وإنا إلى ربنا لمنقلبون. آپ اپنے رب کی طرف فائنلی پلٹنے والی ہیں. جب بھی آپ گاڑی میں بیٹھتے ہیں اس دعا کو پڑھا کیجیے. انشاءاللہ اللہ آپ کی حفاظت کرے گا, اللہ آپ کی سواری کی حفاظت کرے گا. اینڈ دیر از اے ریمائنڈر ان دس دعا, وإنا إلى ربنا لمنقلبون ومتاعا إلى حين. سیم ریمائنڈر. دیکھو تم دنیا کی نعمتوں کو لمیٹڈ ٹائم کے لیے انجوائے کر سکتے ہو. آپ اپنی گاڑی کو لمیٹڈ ٹائم کے لیے انجوائے کریں گی, پھر ایٹ دا اینڈ آف دا لائف مجھے میت بس کے اندر ہی بیٹھ کر اور لیٹ کر قبرستان جانا. آپ کی کتنی بڑی گاڑی کیوں نہ ہو, کتنی بڑی آڈیو اور بی ایم ڈبلیو کیوں نہ ہو, کوئی بھی آپ کو اس کے اندر ڈال کے قبرستان لے کر نہیں جائے گا. آئے گی وہی میت بس, اسی میں لیٹیں گے اور اسی میں ڈال کر لے جائے جائیں گے. متاع الہین. کتنا کمفرٹیبل گھر ہے, کتنی کمفرٹیبل سواری ہے, کتنی ٹریولنگ انجوائے کرتے ہو, کتنی ویکیشنز پر جاتے ہو. ڈونٹ فرگیٹ, متاع الہین, لمیٹڈ ٹائم کے لیے انجوائے کر رہے ہو. اللہ کو مت بھول جانا. ایک آخری وقت آئے گا اور اس آخری وقت کی تیاری کرو ان ساری نعمتوں اور نشانیوں کے ساتھ. اس مقام کے اوپر سورت یاسین کا تیسرا حصہ الحمدللہ مکمل ہو رہا ہے. ایک تیسرے حصے کو اگر آپ دیکھیں تو آیت نمبر 30 سے لے کر, ہم نے شروع کیا تھا 30 سے, یہ آیت نمبر 44 کے اوپر مکمل ہو رہا ہے. آیت نمبر 30 سے 36 میں آپ کو تین چیزیں ملی تھیں. ایک, مردہ زمین کا زندہ ہو جانا, یاد ہے بارش کی وجہ سے مردہ زمین کا زندہ ہو جانا یا ہب کا نکل آنا. ایک تھا مردہ زمین کا زندہ ہونا, دوسرا ہے رزق کھلانا. اللہ رزق کھلاتا ہے, جہاں پر اللہ نے پھلوں کا ذکر کیا تھا. تیسرا ہے مخلوقات کے جوڑے, ٹھیک ہے. پھر آیت نمبر 37 میں آیا تھا رات اور دن کا تناسب, اللہ رات سے دن کو نکال لیتا ہے. آیت نمبر 38 اور 39 میں آیا سورج اور چاند کا تقابل, دا کمپیرزن بٹوین سن اینڈ مون. آیت نمبر 40 میں آیا سورج چاند کی جگہ پر نہیں آ سکتا. اور پھر دوسرا پوائنٹ آیا اسی آیت میں, رات دن سے آگے نہیں بڑھ سکتی. پھر آیت نمبر 41 سے لے کر آیت نمبر 44 تک تین چیزیں آئیں, ذریت کو سوار کرنا کشتی کے اوپر, رزق کا اہتمام, اور تیسرا ہے موت سے بچنا سفر کے دوران. ابھی آیا نا کہ اللہ کی رحمت کے علاوہ تمہیں کوئی بھی نہیں بچا سکتا. سو آپ کو آخری پورشن میں 41 سے 44 تک تین چیزیں ملی ہیں: اولاد کی سواری, رزق کا اہتمام, اور موت سے بچنا سفر کے دوران. اب گھر جا کر ایک کام کیجیے گا. یہ ٹوٹل کتنی لائنز بنی ہیں؟ 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10 پوائنٹس لکھے ہیں. گھر جا کر ایک کام کیجیے گا, پہلے پوائنٹ کو لاسٹ پوائنٹ سے ملائیے گا, سیکنڈ پوائنٹ کو سیکنڈ لاسٹ پوائنٹ سے ملائیے گا, تھرڈ پوائنٹ کو تھرڈ لاسٹ پوائنٹ سے ملائیے گا, اور سب ملائیے گا اس طرح سے, اور آپ کو ایک خوبصورت قرآن کی سمیٹری ملے گی. صرف پہلا بتا رہی ہوں آپ کو. پہلا میں نے لکھوایا تھا مردہ زمین کو زندہ کرنا, آیت نمبر 30. آخری کیا ہے؟ موت سے بچنا سفر کے دوران. سو موت بریکٹ ہو رہی ہے درمیان کی تمام نعمتوں کے درمیان میں, اور آپ کو اسی طرح سے ہر چیز کنیکٹ ہوتی بھی ملے گی. رزق نمبر 2 پہ لکھوایا تھا میں نے, رزق کھلانا, اور سیکنڈ لاسٹ کیا لکھا آپ نے؟ رزق کا اہتمام. یہ سب چیزیں کنیکٹڈ ہیں. اور اگر اپنے سامنے آپ مصحف لے کر بیٹھیں گی, آیت نمبر 30 سے لے کر 44 تک اپنے سامنے رکھیں گی, تو آپ کو اور مزہ آئے گا جب آپ عربی زبان میں اس چیز کو سمجھیں گی, اور آپ کو پتا چلے گا کہ کیسے آیات کی سمیٹری مل رہی ہے, کیسے آیات کنیکٹ ہو رہی ہیں. یہ ہے اللہ کا کلام, یہ ہے اللہ کا معجزہ. بعض لوگ کہتے ہیں کہ اللہ تعالیٰ نے ان آیتوں کے اندر عمل کے لیے کیا چیز بتائی. خیر ہم نے تو الحمدللہ عمل کے لیے ساتھ ساتھ بہت سی باتیں کر لی ہیں, ورنہ یوزلی جب انسان صرف قرآن پڑھ رہا ہوتا ہے اور اس کا ترجمہ پڑھ رہا ہوتا ہے تو بہت سے لوگ کہتے ہیں کہ اب